SBS, a world of difference. You're with SBS Nepali on mobile, online and on radio.
तपाईं SBS नेपालीको साथमा हुनुहुन्छ मोबाइल अनलाइन र रेडियोमा.
नमस्कार. SBS रेडियोको नेपाली कार्यक्रम सुनेर बस्नुहुने तपाईँहरू सम्पूर्णलाई स्वागत गर्दछु. म सुनिता पोखरेल रहेको छु तपाईँको साथमा. आज विक्रम सम्बत 2078 पौष 22 गते, तदनुसार जनवरी 6 तारिक बिहिबार. आजको कार्यक्रममा प्रस्तुत हुने सामग्रीहरूबारे जानकारी दिनुपूर्व, आज यो कार्यक्रम प्रसारण भइरहेको भूमिका परम्परागत मालिकहरू छन् भनेर हामी स्वीकार गर्न चाहन्छौँ. SBS नेपाली गुरिङ्गाई राष्ट्रका कामरेगल मानिसहरू र तिनका विगत एवं वर्तमानका ज्येष्ठ सदस्यहरूप्रति आफ्नो सम्मान व्यक्त गर्दछ. हामी ती सबै आदिवासी र टोरेस स्ट्रेट आइल्यान्डर भूमिहरूका परम्परागत मालिकहरूलाई पनि स्वीकार गर्छौँ, जसको माटोमा बसेर तपाईँ आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ. आजको कार्यक्रममा हामी एन्टिजन किटबारे कुरा गर्नेछौँ. घरमै COVID-19 परीक्षण गर्न सकिने विधि एन्टिजन किटको माग देशभरि नै बढिरहेको छ. तर मानिसहरू उक्त किट हात पार्न भने सङ्घर्ष गरिरहेका छन्. यसको निशुल्क उपलब्धताबारे पछिल्लो सरकारी नीतिका बारेमा केही बेरमा चर्चा गर्नेछौँ. त्यस्तै अस्ट्रेलियन ओपनको खेलमा सहभागिता जनाउन मेडिकल छुट पाएको विषय विवादमा परेपछि विश्व नम्बर एक खेलाडी नोभाक जोकोभिचको अस्ट्रेलियन भिसा रद्द भएको बारे पनि कुरा गरौँला. आफ्ना बच्चालाई सुताउन तपाईँले आफ्नै तरिकाको लोरी गाउने गर्नुहुन्छ भने एक रिपोर्ट छ आजको कार्यक्रममा यसै विषयमा. र त्यसै गरेर अब नेपालको प्रसङ्गमा चाहिँ 170 वर्ष पहिले अभिलेख गरिएको र त्यसपछि कसैले नदेखेको हङ्रायो चरा 81 तस्बिरमा कैद गरेपछि यसले प्रकृति प्रेमी र विज्ञहरूमा उत्साह थपेको छ. यसबारे नेपाल संवाददाता सेवा भट्टराईबाट सुन्नेछौँ. कार्यक्रममा आफ्ना विचार राख्न हामीलाई 0429996263 0429996263 एसएमएस गर्न सक्नुहुनेछ. यति भन्दै चाहिँ अघिल्लो कार्यक्रम लाई एकपटक फर्केर हेरौँ. यसभन्दा अघिको कार्यक्रममा महिनाको मात्र नभई यो वर्षकै पहिलो आइतबार भएकोले हामीले आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग सन् 2021 फर्किएर हेर्दै नयाँ वर्षमा के कस्ता सम्भावना देखिन्छ भन्नेबारे कुरा गरेका थियौँ. अब वर्ष 2022 के कस्ता नयाँ कुराहरू देख्न सकिन्छ आर्थिक क्षेत्रमा भन्नेबारे विश्वास भट्टराईको भनाइको यो अंश सुनौँ.
अब यो एप्राको अस्ट्रेलियन क्यापिटल एडिक्वेन्सी भन्ने एउटा नयाँ प्यारामिटर निकालिएको छ. त्यसले गर्दाखेरि लेन्डिङमा अलिकति मेन ब्याङ्कहरूलाई चाहिँ फन्डिङ रिक्वायरमेन्टको प्रब्लम आउन सक्ने हुनाले त्यसले गर्दाखेरि बोरोइङ कस्टमा अलिकति प्रेसर पर्छ जस्तो लाग्छ. अब त्यो समय बाहेक अब तपाईँले 2021 देख्नुभयो होला, लट अफ मर्जर एन्ड एक्विजिसन भएको छ. एउटा कुरा के भएको छ भने अस्ट्रेलियामा अहिले गएर ब्रोकरहरू भनौँ न, जहाँ कि ब्याङ्कबाट डाइरेक्ट जानुभन्दा ब्रोकरबाट जसले लोन गर्छ त्यो चाहिँ ओभर 60% भएको छ. त्यो भनेको चाहिँ अहिलेसम्मको रेकर्ड लेभल हो. यो हुनुको एक दुईवटा कारण के छ भन्दाखेरि अहिले हामीले के देखिरहेछ भने ब्रोकर मार्केटमा धेरै मर्जर्स एन्ड एक्विजिसन भइरहेछ. यो ओपन ब्याङ्किङको टेक्नोलोजी भन्ने कुरा नेक्स्टचोटि मर्गेजमा आउँदैछ. यो भन्ने मतलब चाहिँ के हो भन्दाखेरि रियल टाइममा सबले सबको डाटा तपाईँले अभाइलेबल हुन्छ. फर इक्जाम्पल तपाईँले कुनै पनि ब्याङ्कमा एकाउन्ट छ भने तपाईँको त्यो एकाउन्टको एक्टिभिटी, अर्को ब्याङ्कको क्रेडिट कार्ड, सबै कुरा चाहिँ ट्रान्सपेरेन्ट हुने यो ओपन ब्याङ्किङको सिस्टम बन्दैछ. त्यसले गर्दा हामीले के देखेका छौँ भने अपरेटिङ कस्टदेखि लिएर यो सिस्टमको लागि पैसा खर्च गर्नुपर्ने र इन्भेस्टमेन्ट युज हुने कारणले गर्दाखेरि त्यो अपरेटिङ कस्टको कमको कारणले गर्दाखेरि यो मर्गेज एक्विजिसन बढी भएको देखेछ. जब यो सिस्टम आउँछ यसबाट फाइदा के हुनसक्छ भन्दाखेरि हाम्रो बोरोअरहरू जस्तो हामी जस्तो लेमेन मान्छेहरूलाई चाहिँ जुन अहिले मर्गेजमा देखिरहनु भएको छ, तपाईँले लोन एप्लाई गरी 7 to 10 वर्किङ डेजसम्मको वेटिङ छ, त्यो चाहिँ छिटो हुने चान्सेस छ.
र विश्वास भट्टराईसँगको यो कुराकानीको पूर्ण भाग चाहिँ तपाईँले हाम्रो वेबसाइटमा sbs.com.au/nepalima सुन्न सक्नुहुनेछ. त्यसै गरेर त्यसको लिङ्क हामीले फेसबुक र ट्विटरमा @sbsnepalima पनि राखेका छौँ. र विश्वास भट्टराईद्वारा व्यक्त गरिएका जानकारीहरू अथवा भनाइहरू चाहिँ सामान्य किसिमका मात्रै सुझावहरू हुन् होइन. त्यसैले अब आफ्नो परिस्थिति सुहाउँदो जानकारीको लागि चाहिँ आफ्नै आर्थिक सल्लाहकारसँग सम्पर्क गर्न बेस हुन्छ भन्दै अब भने एन्टिजेन जाँच बारे कुरा गर्नतर्फ लागौँ. बुद्ध बुधबार बसेको राष्ट्रिय मन्त्री परिषद बैठकले प्रधानमन्त्री स्कट मोरिसनले कोभिड उन्नाइसका दिशानिर्देशहरूमा परिवर्तन भएको घोषणा गरेका छन्। द्रुत गतिको कोभिड उन्नाइस परीक्षण गर्ने विधि एन्टिजेन किट निशुल्क गर्ने कि नगर्ने भन्ने विषयले प्राथमिकता पाएको बैठकपछि बोल्दै प्रधानमन्त्रीले कन्सेसन कार्ड भएकाहरूलाई निशुल्क रूपमा किटको व्यवस्था गर्ने भए पनि सबै अस्ट्रेलियालीहरूका लागि निशुल्क गर्न नसकिने निर्णय भएको स्पष्ट पारेका छन्। आगामी 15 दिनभित्र विशेष श्रेणीभित्र पर्ने मानिसहरूले औषधि पसलहरू मार्फत परीक्षणमा पहुँच राख्न सक्ने बताइएको छ। बैठकपछि बोल्दै प्रधानमन्त्रीले बढ्दो मागहरूका बावजुद पनि बैठकमा निशुल्क बनाउन सकिने सहमति बन्न नसकेको बताएका छन्।
The concessional free tests are being provided to the following groups: those who have a Commonwealth Seniors Health Card, a healthcare card, a low income card, a pension concession card, a DVA gold card, or a DVA white card. Now there's 6.6 million Australians who fall into those categories. They will be able to get up to 10 tests over a course of 3 months. No more than 5 per month, and they should only be getting those tests there if they are not symptomatic and they are not close contact.
यसै गरी राज्य र प्रदेशका नेताहरू ऱ्यापिड टेस्टमा पोजिटिभ देखिएपछि यसलाई प्रमाणित गर्न पीसीआर गर्नुपर्ने नियमलाई हटाउन सहमत भएको पनि उनले बताएका छन्। यसको मतलब ऱ्यापिड टेस्टमा पोजिटिभ आए पीसीआरका लागि जानु आवश्यक नहुने भएको छ। वेस्टर्न अस्ट्रेलियाका प्रिमियर मार्क म्याकवेन सहभागी नभएको उक्त बैठकपछि बोल्दै प्रधानमन्त्रीले मोरिसनले खरिद मूल्यभन्दा 20% मूल्य बढाएर बेचेको पाइए त्यस्ता विक्रेतालाई कारवाही गर्ने पनि बताए। यता विपक्षी दलका नेता एन्थनी अल्बनेजीले कोभिड उन्नाइसप्रति सरकारी प्रतिक्रियाको आलोचना गरेका छन्। उनले सबै अस्ट्रेलियालीका लागि एन्टिजन परीक्षण निशुल्क हुनुपर्ने बताए।
It's very clear that the simplest way to do it is to make these tests free and to make them available.
यसअघि सस्तोमा उपलब्ध गराउनुपर्ने माग राखेका लेबरका नेता अल्बनेजीले यसपटक भने बोली फेर्दै निशुल्क हुनुपर्ने माग राखेका हुन्। यता औषधि वितरकहरूको संस्था फार्मेसी गिल्ड अस्ट्रेलियाले टेस्ट किटको अनावश्यक भण्डारणलाई रोक्न आवश्यकता हेरी मानिसहरूलाई सीमित मात्रामा टेस्ट किट उपलब्ध गराउन सङ्घीय सरकारलाई सुझाव दिएको छ। र अब तपाईँहरू अब निशुल्क यो एन्टिजेन परीक्षण गर्न सक्ने समूहभित्र पर्नु भएको छ कि छैन भन्ने बारेमा त अलिअलि अब यो रिपोर्टले पनि खुलस्त पारिदियो होला होइन। अब यसको बारेमा अब थप जानकारीहरू त तपाईँले हाम्रो वेबसाइटमै गएर पनि अब कोभिड उन्नाइस सम्बन्धी विशेष जुन प्रकाशनहरू हुने गरेका छन् sps.com.au/नेपालीमा त्यहाँ गएर पनि पढ्न सक्नुहुनेछ र बुझ्न सक्नुहुनेछ। यति भन्दै चाहिँ अब एकपटक गीत गाउनेतर्फ होइन, विशेष गरेर बालबच्चालाई सुताउनको लागि जुन एकदमै शान्त प्रकृतिको गीतहरू लोरीहरू गाइन्छ नि, अब यसको बारेमा कुरा गर्न तर्फ लागौ।
एसपीएस नेपाली मोबाइल अनलाइन र रेडियोमा
द ललाबाई प्रोजेक्ट एक अन्तर्राष्ट्रिय रूपमा सञ्चालित कार्यक्रम हो जसले गर्भवती महिला तथा नयाँ अभिभावकहरूलाई सङ्गीतकारहरूको मद्दतमा आफ्ना बच्चाहरूको लागि लोरी तयार गर्न सहयोग गर्दछ। बच्चालाई सुताउने बेलामा गाउने गीतलाई लोरी भनिन्छ। ललाबाई प्रोजेक्टको अस्ट्रेलिया शाखा ललाबाई प्रोजेक्ट अस्ट्रेलियाले एडिलेड हिल्समा विशेष कार्यक्रम आयोजना गरेको छ जस अन्तर्गत फर्स्ट नेसनका अभिभावकहरूलाई देश र समुदायसँग नजिकिने किसिमका गीतहरू बनाउन सिकाइँदैछ। यसबारे विस्तृत रिपोर्ट सहकर्मी दिनिता रिसालबाट।
भर्खरै तपाईँले सुन्नुभएको यो थियो एक निकै नै मिठो लोरी, लोरी अर्थात् बच्चाहरूलाई सुताउँदा गाइने गीत। यो लोरी विराटजरीका एक बालकलाई उनको आदिवासी पृष्ठभूमिसँग नजिक बनाउन लेखिएको थियो। ती बालकको नाम हो बेन्जामिन र उनको लागि भनेर बनाइएको यो विशेष गीत गाउन मञ्चमा उनकी आमा समान्था ज्याक्सन र दुईजना दिदीहरूसँगै संगीतकारहरू पनि उपस्थित थिए।
We've included his nan in it because that's the line that he's come down. And I've included about the totems, which is like the animal that each clan is supposed to protect and is protected by. We've included the wedge-tailed eagle and the crow. So one's for the females and one's for the males in the clan. And I just want him to feel connected to his culture and not be ashamed and or anything from it. Just feel happy about it and have that strong connection to it, not hide away from it.
एडलेड हिल्सको माउन्ट बेकरमा आयोजना गरिएका विभिन्न कार्यशालामा ज्याक्सन लगायत अन्य अभिभावकहरूले पेशेवर सङ्गीतकारहरूको सहयोगमा आफ्ना बच्चाहरूको लागि व्यक्तिगत लोरीहरू तयार पारेका छन्। तीमध्ये अर्की महिला हुन् देया स्टियर, जो आदिवासी नरङ्गा पृष्ठभूमिबाट आएकी हुन्।
I was able to write a song. So that was good because I don't write. So just the fact that we created a song ourselves and that what the song was about was a big achievement in itself. Even being Indigenous myself, it was still great to connect, do a song about culture to connect with, with baby.
Lullaby Project Australiaले The Willow Children's Centerसँगको सहकार्यमा टुनटुन पोलार नामक कार्यक्रम आयोजना गरेको छ। आदिवासी ग्यारेन्जरी भाषामा सुत्नुलाई टुनटुन पोलार भनिन्छ। ललबाई प्रोजेक्टको सुरुवात भने 10 वर्ष अघि न्युयोर्कको कार्नेजी हलमा भएको थियो। यसले परिवारहरूलाई आफ्ना बालबालिकाका लागि सङ्गीतकारहरूको मदत लिँदै व्यक्तिगत लोरीहरू बनाउन सहयोग गर्दछ। अस्ट्रेलियामा भने यसको सुरुवात एमिली ग्यानले कार्नेजी हलसँग सहकार्य गरेपछि सन् 2019 भएको थियो।
Ultimately, our dream is to have every child in the country be born with a lullaby written for them. Each project we do is really, really unique. So it's about finding the right people to sit round a table and dream up what we can achieve, making each project really bespoke for the community that we're working with, whether it be in a mental health care setting or in a community centre.
Tuntun Polar Pilot कार्यक्रमले धेरै सहभागीहरूलाई उत्प्रेरित गरेको ज्ञान बताउँछिन्।
I think this one is particularly special because the way it empowers people. A lot of people may never have written a song or may not believe that they're musical, but as soon as you take them on this journey and have a professional artist support them through the process, it's suddenly this realization that actually I have this innate creativity in me and I have this incredible power to tell a story to my child.
यस कार्यक्रमकै अन्तर्गत सहभागीहरूले आफ्नो समुदायको लागि एक सामूहिक लोरी पनि तयार पारेका छन्। कार्यक्रमकी आदिवासी सांस्कृतिक परामर्शदाता लोरेल हन्टर भन्छिन्, यसले बालबालिका हेरचाह गर्ने मानिसहरूलाई उनीहरूको आदिवासी पृष्ठभूमिको बच्चासँगको सम्बन्धलाई बलियो बनाएको छ।
And that they are all shades of deadly, and that even though that they may not know who their ancestors are, that the ancestors know who they are.
त्यस्तै यसले मेगन जोन्स जस्ता गैर आदिवासी अभिभावकहरूलाई आफ्नो बच्चाको सांस्कृतिक सम्पदासँग जोड्न मदत गरेको छ।
I'm able to research and learn more so that I can hopefully raise him knowing who he is and being connected. And I think if anyone has this opportunity, it's a fantastic opportunity for everyone, really.
मेगनलाई आफ्नो छोराको लागि विशेष लोरी बनाउन आदिवासी गायक तथा गीतकार नेथन मेले सहयोग गरिरहेका छन्।
र यो ललभाई प्रोजेक्ट सम्बन्धी यो रिपोर्ट सुनिहाल्नुभयो। अब तपाईँहरूको बच्चालाई चाहिँ सुताउनको लागि गाइने यस्ता गीतहरू चाहिँ कस्तो किसिमको हुनुपर्छ होला, हामीलाई एसएमएस गर्न सक्नुहुनेछ कार्यक्रममा। अवधिभर 0429996263 रहेको छ हाम्रो एसएमएस गर्ने फोन नम्बर। र अब यति भन्दै चाहिँ अब विश्राम लिउँ। र यो रिपोर्ट चाहिँ तपाईँले हाम्रो वेबसाइटमा sbs.com.au/nepalima र फेसबुक र ट्विटरमा @sbsnepalima पनि पढ्न र सुन्न सक्नुहुनेछ भन्दै अहिलेको लागि पनि विश्राम लिउँ।
SBS Radio.
र विश्रामपछि फेरि पनि स्वागत छ तपाईँ एसबिएस रेडियोमा नेपाली कार्यक्रम सुन्दै हुनुहुन्छ र म सुनिता पोखरेल रहेको छु तपाईँको साथमा र अब लगभग आधी घन्टाको समय बाँकी रहेकोमा हामी चाहिँ अझै पनि नोभाक जोकोभिचको अस्ट्रेलियाको भिसा विवादबारे रिपोर्ट बाँकी नै छ त्यस्तै अस्ट्रेलियाका आदिवासीहरूमा समर्पित एक राष्ट्रिय योजनाबारे पनि चर्चा गर्नेछौँ तर अब अहिलेको लागि भने समय भएको छ नेपाल संवाददाता सेवा भट्टराईबाट यो हप्ताको कुराकानी सुन्ने हतार हतार धेरै खानुलाई हाँग्राले पाङ्रा खाए जस्तो भन्ने उखान तपाईँहरूले कतिजनाले सुन्नुभएको थियो अनि त्यो उखानमा उल्लेखित हाँग्रा अर्थात् हङ्ग्रायो चराबारे के कति थाहा छ जे होस् नेपालमा 170 वर्ष अघि अभिलेख गरिएको र त्यसपछि नदेखिएको हङ्ग्रायो चरा यस हप्ता फेरि देखिएर एकजना चराविदले तस्विर खिचेपछि नेपालका प्रकृति प्रेमी उत्साहित बनेका छन् रुफस नेक्ड हर्नबिल भनिने हङ्ग्रायोको फोटो देवेन्द्र खरेलले इलाममा खिचेका हुन् र यसै सम्बन्धमा नेपाल संवाददाता सेवा भट्टराईले जैविक विविधता विश्लेषक कमल मादेनसँग कुरा गर्नुभएको छ अबको प्रस्तुतिमा यही कुराकानी
भर्खरै पूर्वी नेपालमा चाहिँ एउटा हङ्ग्रायो भन्ने चरा भेटिएर एकजना देवेन्द्र खरेलले फोटो पनि खिच्नु भएको छ अनि यो चाहिँ कस्तो खालको चरा हो अनि यो चाहिँ पहिला नेपालमा थियो भन्ने चाहिँ के प्रमाण छ हामीसँग
यो हङ्ग्रायो हर्नबिल भन्छ धनिस हामी नेपालीमा धनिस भन्छौँ त्यो नेपालमा सर्वप्रथम विश्वकै निम्ति 1829 ब्राइट हर्सन नेपालमा बस्नुहुन्थ्यो है उहाँले चाहिँ पत्ता लाउनु भयो भेट्नुभयो र त्यसको नाम चाहिँ बुकेर नेपाली खिच राख्नुभयो विश्वकै निम्ति तयार है पेपरमा उहाँले यस बारेमा चर्चा गर्नुभएको छ है त्यस पछाडि चाहिँ करिब करिब कसैले पनि चर्चा गरेको भेटिन्छ अनुसन्धानित लेख तथा पुस्तकहरूमा विशेष गरी नेपालबाट लेखिएको किताबहरूमा चाहिँ छैन है र यद्यपि केही युरोपियनहरू चाहिँ 1850 पनि नेपालबाट सङ्कलन गरेर त्यसको नमुना डेनमार्क अस्ट्रिया र हङ्गेरीमा राखेका छ र नेपालमा चाहिँ 1850 लेखेको एउटा किताबमा यो चरा नेपालबाट प्रधानमन्त्री लोप भयो भनेर लेखियो होइन त्यस पछाडि कन्टिन्यू 1985 पछाडि लेखेका किताबहरू लेखहरूमा चाहिँ यो चरा नेपालबाट लेख भयो भनेर सार्ने काम भयो लेख्यो होइन र यद्यपि पूर्वी नेपालमा लेख्न सक्छ भन्ने मेरो अनुमान थियो लेखेपछि 21 डिसेम्बरमा भेट्नुभयो
हजुर अनि यो जस्तो धनेस भन्नुभयो तपाईँले धनेस प्रजातिको अरू चराहरू चाहिँ नेपालमा कतिको पाइन्छन्
अब यसलाई हर्सनले हर्नबिल भने यद्यपि यो हर्नबिल चाहिँ हो किनभने हर्नबिलको चाहिँ टाउकोमा माथि हेलमेट अथवा त्यसलाई प्रोटेक्सन गर्ने हेलमेट जस्तो आकृतिक हुन्छ होइन त्यो आकृति यसमा छैन हर्नबिल चाहिँ नेपालमा पाइन्छ
हजुर अनि यो हङ्ग्रायो चाहिँ नेपालमा मात्रै पाइने भन्नुभएको हो तपाईँले
होइन नेपालको विश्वको निम्ति पहिलोपल्ट चाहिँ नेपालबाट पत्ता लाग्यो होइन नेपालबाट पत्ता लाग्यो र नेपालमा हरायो भन्ने पनि भयो अनि लुप भयो भन्ने पनि भयो तर यो साउथ र साउथ इस्ट एसियामा पाइन्छ भुटानमा सिक्किममा पनि छ दार्जिलिङमा छ अनि मेघालय मिजोरम लगायत चाहिँ धेरैवटा बर्मामा है थाइल्यान्डमा यी कन्ट्रीहरूमा चाहिँ छ
हजुर अनि अब यसरी 150 वर्षसम्म लोप हुनु र लोप भएको भनिएको चरा चाहिँ फेरि भेटिनु यसले चाहिँ नेपालको जैविक विविधताको लागि र प्रकृतिको लागि चाहिँ कस्तो अर्थ राख्छ यो समाचारले कस्तो अर्थ दिएको छ जस्तो लाग्छ तपाईँलाई
अनुसन्धान र जैविक विविधताको निम्ति निकै महत्त्वपूर्ण जानकारी नै हो नेपालमा यद्यपि लोप भएको थिएन होला तर अध्ययन अनुसन्धानकर्ताले चाहिँ राम्ररी खोज अनुसन्धान गर्न सकेन भने अब अर्कोतिर यदि लोपै भएको थियो भने पनि नेपालमा पनि यसको वासस्थान पहिलाको भन्दा राम्रो भएको हुनुपर्छ यदि यो नेपालबाट लोप भएकै थियो भने पनि नेपालमा बस्न उपयुक्त वातावरण यदि पायो जङ्गलहरू चाहिँ अलिक राम्रो भयो सुधार भयो नेपाल र इन्डियाको जङ्गलहरू हेर्ने हो भने पूर्वी नेपालको सीमाभन्दा इन्डियाको जङ्गल निकै राम्रो छ हाम्रो जङ्गलहरू निकै खाइएको छ त्यो भएको हुनाले त्यसले बस्न छोडिन्छ भन्ने एउटा सम्भावना चाहिँ अब त्यो खालको आशंका चाहिँ गर्न सकिन्छ। अब इन्डियामा अब यसको धेरै अति अनुसन्धान भएको छ, भुटानमा भएको छ, थाइल्यान्डमा निकै चासो खुट्टाको लागि हेरिएको छ अहिले। अब सिलगढी छेउमा महानन्द वाइल्ड लाइफ सेन्चुरीमा यो कन्ट्री भाइले आएर त्यसको आसपासमा त्यति नै देखाएर त्यहाँ होमस्टेहरू भएको छन्। भारतका विभिन्न प्रान्तबाट यो चराहरू त्यहाँ जाने गर्छन्।
अब चराको वासस्थान राम्रो भएको हुनुपर्छ भन्नुभयो तपाईँले, यो चाहिँ अब हामीले सुनिरहेको प्रवृत्ति भन्दा चाहिँ उल्टो सुनियो। किन भन्दाखेरि हामीले त चराहरू लोप भइरहेको छन् जलवायु परिवर्तनले अथवा वन विनाशले गर्दा भनेर पो सुन्छौँ। यसरी अरू पनि चराहरूको वासस्थान राम्रो हुँदै गएको छ कि अथवा यो चाहिँ एउटा अपवाद हो कि कस्तो कुरा हो?
तर अब हाम्रो जङ्गलहरूको स्थिति अलिकति राम्रो भइरहेको छ, जङ्गल बढिरहेको छ, हाम्रो केटारी पनि भन्छ। अर्को कुरा पनि जङ्गलमा जनावरहरूलाई त्यस्तो अलिक कम हुनुपर्छ, हाम्रो ठुलो जङ्गल जाने जनता शिकार गर्ने अथवा जङ्गलमा जङ्गलमा घर पर्ने कथाहरू चाहिँ अब बिउहरू बाहिर गएको हुनाले चरा मार्ने शिकार खेल्ने वन्यजन्तुलाई अलिकति राम्रो भएको छ। त्यस कारणले गर्दा जङ्गल पनि बढ्दै गएको छ, अनि जङ्गलमा त्यसपछि मान्छेहरूले पहिलाको तुलनामा ऐन कानुनहरू पनि अलिकति अलिकति जटिल हुँदै अलिकति साह्रो हुँदै कानुन हुँदै आएको छ। यसले गर्दाखेरि वन्यजन्तुलाई अलिकति राम्रो हुँदै गएको छ। यो कारणले गर्दाखेरि चराहरू थपिँदै छन्। वीरेन्द्र खरेलजीले चाहिँ छापाबाट नेपालमा पहिलोपल्ट लगायत अरू विभिन्न चराहरू भेट्ने क्रम चाहिँ जारी छ। जस्तो यही वर्ष मात्रै अब काठमाडौँ उपत्यकामा स्क्रिल भन्ने एउटा पानी खास पनि काठमाडौँको चौधमा देखियो, काठमाडौँको निम्ति पहिलो रेकर्ड हो।
हजुर, भनेपछि के समग्रमा हेर्दाखेरि चाहिँ वन्यजन्तु चराहरूको अवस्था चाहिँ अलिकति आशा लाग्दो नै हो कि अथवा यो घट्दो अवस्थामा चाहिँ अपवाद हो त?
वन्यजन्तुहरूको अब वासस्थान सुरक्षित हुँदै गएको छ, जोगाउनुपर्छ भन्ने चेतना चाहिँ अब जनचेतना फैलिँदै गएको छ। सरकारले पनि ऐन कानुनहरू कडा बनाउँदै गरेको छ, त्यसले गर्दाखेरि पहिलाको भन्दा केही राम्रो भएको जस्तो महसुस हुन्छ। जस्तो उदाहरणको लागि नेपालमा जङ्गल याद चाहिँ थियो है, थियो तर कति देखेको थिएन। हाम्रो ऐनले त्यसलाई चाहिँ संरक्षित वन्यजन्तु मानेको छ। अब संविधान चौथमा चाहिँ हुम्लाको लिबीमा देखियो, त्यस पछाडि कन्टिन्यू हुम्लाको लिबीमा जङ्गल याद चाहिँ टिकेट भएर आउने गरिरहेको छ है। यही वर्ष पनि मुस्तानीमा चाहिँ जङ्गली गढा क्यान भन्छौँ, त्यो हात अहिले पनि आइरहेको छ, हुम्लाको लिबीमा पनि पाइन्छ है। पहिला पनि थियो, अहिले पनि छ, र बढ्ने क्रममै जस्तो देखिन्छ। यसले गर्दाखेरि केही आशालाग्दो भएको छ।
यसरी नयाँ नयाँ देखिँदै गएका चराहरू नेपालमा पाइने 880 भन्दा बढी चराका प्रजातिलाई चाहिँ संरक्षण गर्नको लागि चाहिँ अरू के गर्नुपर्छ जस्तो लाग्छ?
चरा सम्बन्धी अध्ययन अनुसन्धान गर्ने संस्था होइन, राष्ट्रिय अन्तर्राष्ट्रिय र नेपाल सरकारले अब यसलाई चाहिँ यिनीहरूको वासस्थानलाई अलिकति सुरक्षित गर्ने जनचेतना चाहिँ फैलाउने, चराको निम्ति धेरै मान्छेहरू विदेश भएर चरा आन्तरिक पनि छन् बाह्य पनि छन् आउने गर्छन्, त्यसलाई बढावा दिनुको लागि सुन्दर चराहरू दुर्लभ चरासँग चाहिँ हामीलाई आन्तरिक पर्यटनलाई जोडेर राज्यले अगाडि कार्यक्रमहरू ल्याउनुपर्छ।
र 170 वर्ष अगाडि उल्लेख गरिएको हङ्ग्रायो चरा यतिखेर बल्ल देखा परेको छ। अब तपाईँलाई पनि यो हङ्ग्रायो चरा चाहिँ कस्तो देखिन्छ भने जस्तो लाग्छ भने चाहिँ हामीले तस्बिरसहित यो कुराकानी र योसँग सम्बन्धित सामग्री हाम्रो वेबसाइटमा प्रकाशित गरिसकेका छौँ। sbs.com.au/nepalima गएर हङ्ग्रायो चरालाई हेर्नुहोस्। अब यति भन्दै चाहिँ अर्को विषयवस्तुतर्फ ध्यान केन्द्रित गरौँ।
SBS नेपाली हाम्रो सामग्रीहरू फेसबुकमा शेयर गर्नुहोस्।
चासो रहेका विषयमा आफ्नो भनाई राख्नुहोस्। 0429996263 एसएमएस पठाएर वा SBS नेपालीलाई लाइक गरेर हामीसँग आफ्नो विचार बाँड्नुहोस्।
क्यानबेरामा देशका आदिवासीहरूको संस्कृति र सम्पदालाई झल्काउने क्षेत्र बनाउन संघीय सरकारले 10,00,000 डलर खर्चिने बाचा गरेको छ। नरा नाम दिइने उक्त केन्द्रलाई मेलमिलापको मार्गमा एक कदम अगाडि बढाइएको भनिए पनि वृहत एभरिजिनल र टोरेस स्ट्रेट आइल्यान्डर समुदायमा यो अर्को राजनैतिक चाल बन्ने हो कि भन्ने त्रास छ। प्रधानमन्त्री स्कट मोरिसन भन्छन्, संघीय सरकारले 31,50,00,000 डलर खर्चिएर एभरिजिनल र टोरेस स्ट्रेट आइल्यान्डर सांस्कृतिक क्षेत्र बनाउने योजना गरिरहेको छ। उनका अनुसार अस्ट्रेलियाको विगत झल्काउने सो क्षेत्र क्यानबेराको लेक बर्ली ग्राफिनको किनारमा बनाइनेछ।
The new home that we're announcing today will mean we can all see and reflect on our nation's own reconciliation journey. So it is now time to create this place. It is now time to throw open the doors of this amazing trove of treasure.
उक्त क्षेत्रलाई नरा नामाकरण गरिनेछ, जसको अर्थ घर वा आफ्नो स्थान भन्ने हुन्छ, र उक्त क्षेत्र क्यानबेराको संसद भवन र राष्ट्रिय सङ्ग्रहालय रहेको ऐतिहासिक भवनहरूसँगै रहनेछ। प्रधानमन्त्रीले सो स्थानले अनन्तकालसम्म आदिवासी इतिहासलाई झल्काउने बताएका छन्।
Our capital must reflect who we are and be an inclusive place where all Australians can come and connect with our past and our shared future. For there has not been to this day a permanent place of honour to recognise 65,000 years of Indigenous history.
उक्त विश्वस्तरीय भवनमा एबोरिजिनल र टोरेस स्ट्रेट आइल्यान्डर संस्कृति र सम्पदायुक्त सामग्रीहरूको सबैभन्दा ठूलो संग्रह हुनेछ। यसमा एक शिक्षण केन्द्र पनि रहनेछ, जहाँ एबोरिजिनल तथा टोरेस स्ट्रेट आइल्यान्डरहरूका बारेमा अध्यापन गराइने केन्द्र आइएचसिस पनि रहनेछ। आइएचसिसकी प्रमुख जोडी साइजर भन्छन्, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको त यस स्थानमा पुर्खौली चिह्नहरूलाई राख्ने राष्ट्रिय स्थान बन्नेछ।
This vision will provide Australians and our international friends with opportunities for transformational experiences of cultures of Australia's first peoples, our peoples. Importantly, it will also provide appropriate and critical access for our own mobs, our Aboriginal and Torres Strait Islander peoples, to access our own cultural assets.
आदिवासी अस्ट्रेलियाली सम्बन्धी मन्त्री केन वाटले शिक्षण केन्द्र, प्रदर्शनी र अनुसन्धान हुने नराले सत्य बोल्ने कार्यमा महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
Nara will be a place where our story is told through our voices and where all Australians have the opportunity to engage with the truth about the strength of Aboriginal and Torres Strait Islander cultures. It'll be a place where we tell the whole story of Indigenous Australians.
यद्यपि यो कदमको वृहत आदिवासी समुदायद्वारा आलोचना गरिएको छ। ननवोल क्षेत्रका मालिक रिची एलनले यसलाई राजनैतिक अभियानको एक हिस्साका रूपमा व्याख्या गर्दै यसको निन्दा गरेका छन्।
Our culture, our spirituality, our history, our legacy is not there for showcase. It's not there to show the rest of the world, hey, look what we're doing for the Aboriginal and Torres Strait Islander people. But that for me, it's just another stunt that they're trying to do to take away from the real things that need to happen.
एलनले एसबीएस न्यूजसँग कुरा गर्दै आदिवासीहरूको चिनारी अवशेषहरूलाई नयाँ स्थानमा सार्न नहुने बताएका छन्।
And let's get out and do more consultation than that and get repatriation on every single Aboriginal and Torres Strait Islander culture where these remains should go to. You know, again, they go to Sydney, then come to here. That, you know, again, that's time wasted where these remains are not being rested. They need to rest in their own country.
र यो रिपोर्ट पनि तपाईँले केही समय पश्चात हाम्रो वेबसाइटमा sbs.com.au/nepali त्यस्तै फेसबुक र ट्विटरमा @sbsnepalimा प्राप्त गर्न सक्नुहुनेछ। र अझै पनि हामीसँग खेलकुद सम्बन्धी जानकारी, एउटा रिपोर्ट र त्यसै गरेर गीत सङ्गीत बाँकी नै रहेका छन्। हामीसँगै रहनुहोला। अहिलेको लागि भने छोटो विश्राम। र श्रोतावृन्द, अब यो गीत किन बज्यो भन्ने सोच्नु भएको होला, यो एउटा बोनस गीत के, अब सिडनीमा पुरा पानी पर्ने क्रम जारी छ होइन, अब दुई तिन दिन मस्त गर्मी भयो अनि त्यसपछि पानी पर्दाखेरि चाहिँ अब हल्का यसो समय सुहाउँदो गीत बजाइहालौँ भनेर यो अलिकति पुरानो तर सदाबहार गीत भनौँ न, नवीन के भट्टराईको स्वरमा एज हरिपोलको यो गीत सुनिहाल्नु भयो। अब भने केही खेलकुद सम्बन्धी रिपोर्ट सुन्नतर्फ लागौँ। प्रवेशका लागि आवश्यक योग्यता पुरा नगरेको भन्दै बुधबार मेलबर्न आइपुगेका विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचको अस्ट्रेलियाली भिसा रद्द भएको छ। मेडिकल छुट पाएको विषय विवादमा परेपछि विश्व नम्बर एक खेलाडी जोकोभिचको अस्ट्रेलियाली भिसा रद्द भएको हो। यसै सम्बन्धी सहकर्मी कृष्ण पोखरेलको यो रिपोर्ट सुन्नुहोस्।
अस्ट्रेलियन ओपनको खेलमा सहभागिता जनाउन मेडिकल छुट पाएको विषय विवादमा परेपछि विश्व नम्बर एक खेलाडी जोकोभिचको अस्ट्रेलियन भिजा रद्द भएको हो। सर्बियाका टेनिस च्याम्पियन नोभाक जोकोभिचलाई प्रवेशका लागि आवश्यक योग्यता पूरा नभएको भन्दै भिजा रद्द गरिएको हो। मेडिकल छुट पाएर अस्ट्रेलियन ओपनमा सहभागिता जनाउने क्रममा रहेका जोकोभिचको छुटको विषय सार्वजनिक बहसको विषय बनेको थियो। नौ पटकका अस्ट्रेलियन ओपन विजेता बुधबार राति मेलबर्न आइपुगेका थिए। उनी मेलबर्न पुगेसँगै भिजा रद्द भएपछि उनलाई डिपोर्ट गरिने तयारी गरिएको बताइएको छ। उता बुधबार प्रधानमन्त्री स्कट मोरिसनले सर्बियाली खेलाडीले सङ्घीय सरकारलाई भिजाका मामलामा सन्तुष्ट पार्नुपर्ने बताएका थिए। बुधबार मेलबर्न एयरपोर्टमा पुगेसँगै भिजा त्रुटिका कारण उनी रोकिन पुगेका हुन्। बिहिबार अस्ट्रेलियाली सीमा बलले जोकोभिचले अस्ट्रेलियामा प्रवेशका लागि आवश्यक योग्यता पूरा नभएको भन्दै नोभाक जोकोभिचको अस्ट्रेलियाली भिजा रद्द गरिएको पुष्टि गरेको छ। एक विज्ञप्ति मार्फत अस्ट्रेलियाली सीमा बलले गैर नागरिक जसको वैध भिजा छैन वा भिजा रद्द भएको छ उनीहरूलाई हिरासतमा लिइने र फिर्ता पठाइने जनाइएको छ। यता प्रधानमन्त्री स्कट मोरिसनले ट्विट मार्फत सिमानाको कुरा आउँदा नियमलाई मान्नुपर्ने बताएका छन्। नियमभन्दा माथि कोही छैन, हाम्रो कडा सीमा नीतिले कोभिड 19 विश्वमै कम मृत्युदर राख्नलाई महत्त्वपूर्ण भूमिका खेलेको छ, उनले ट्विटमा लेखेका छन्। जोकोभिचको भिजा रद्द भएको समाचार बाहिर आएपछि अस्ट्रेलियन च्याम्पियन यस पार्टीले जनताको भावनालाई आफूले बुझेको प्रतिक्रिया दिइन्।
Yeah, I think it's a tough one. I think as we've maybe seen a little bit in the last day or so that from the Australian public, I know how hard it has been for Australians all around our nation, but in particular Victorians have had a real rough trot over the last 18 months and 2 years. And, you know, I understand why they may be frustrated with the decision, but ultimately I have no interest in speaking about Novak's medical history. It's not my decision that... Those decisions are made, they're completely out of my control. And ultimately I have no interest in speaking about it.
डिसेम्बर 15 पूर्ण खोप लगाएका योग्य भिजाधारीहरू यात्रा छुटको आवेदन नगरिने अस्ट्रेलिया आउन सक्छन्। यदि कुनै व्यक्तिले खोप लगाएको छैन भने चाहिँ खोप लगाउन छुट पाएको चिकित्सकीय प्रमाणपत्र आवश्यक रहन्छ। कुनै समय खोपका विरुद्धमा बोलेका जोकोभिचले कोभिड 19 खोप लगाएको नलगाएको बारेमा आधिकारिक जानकारी भने छैन। भिजा रद्द हुनु केही समय अघि जोकोभिचका पिता सर्जनले सर्बियन B92 इन्टरनेट पोर्टलसँग बोल्दै आफ्नो छोरालाई एक्लै कोठामा राखिएको र बाहिर दुई प्रहरी तैनात गरिएको बताएका थिए। सर्बियाका राष्ट्रपति अलेक्जेन्डर भुकिकले एक विज्ञप्ति जारी गर्दै टेनिस च्याम्पियनलाई सहयोगको प्रस्ताव गरेका छन्। यसअघि जोकोभिचले पाएको मेडिकल छुटको आधारका बारेमा जानकारी गराउनका लागि विभिन्न क्षेत्रबाट माग आएका थिए।
र नोभाक जोकोभिच र अस्ट्रेलियाको भिसा विवाद सम्बन्धी यो रिपोर्ट पनि तपाईँले हाम्रो वेबसाइटमा sbs.com.au/नेपालीमा पढ्न र सुन्न सक्नुहुनेछ। यति भन्दै अब अहिलेको लागि भने यो अन्तिम प्रस्तुति एउटा गीत जाँदा जाँदै अब अलिकति सङ्गीतमय त वातावरण बनाउनु पर्यो, त्यसैले प्रताप दास र अस्मिता अधिकारीको स्वरमा तिमी नै सहारा बोलको यो गीत सुनौ। र अब जाँदा जाँदै यो गीत, यो मिठो गीत छोड्दै जानुपर्ने भएको छ। र अब जाँदा जाँदै चाहिँ आजका प्रमुख समाचार एकपटक फेरि सुनिहालौँ। अस्ट्रेलियाको भिसा रद्द गरिएको निर्णयलाई नोभाक जोकोभिचका वकिलहरूले कानुनी रूपमा चुनौती दिए। एन्टिजेन जाँचको परिणामबारे आधिकारिक जानकारी गराउन एक नयाँ प्रणालीको विकास र नेपालमा दुई प्रदेश बाहेकका स्थानमा पुष अन्तिमसम्ममा पूर्ण खोप लगाउनेहरूको संख्या दुई तिहाई पुग्न कठिन। यसका साथसाथै आज यो बिहिबारको कार्यक्रमबाट म सुनिता पोखरेललाई बिदा दिनुहोस्। आइतबार फेरि भेट्नेछौँ, त्यतिन्जेल सम्मको लागि चाहिँ हस्त नमस्कार।
लाइक, शेयर र कमेन्ट गर्नुहोस्। एसपिएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।